أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. قال الرابع في أنه تعالى يفعل لغرض لدلالة القرآن عليه والاستلزام نفيه العبث وهو قبيح. بحث ہماری عدل الہی میں چل رہی تھی اور عرض کیا کہ عدل الہی کی بحث میں جو اساسی ترین قاعدہ ہے کہ جس کی بنیاد پر آپ عدل الہی کی بحث کو ذکر کر سکتے ہیں وہ قاعدہ حسن قبح عقلی ہے. پہلے میں تبیین کر چکا ہوں اس مطلب کو کہ اگر حسن قبح عقلی کے قائل نہ ہوں تو عدل الہی کی بحث پھر علم کلام میں ذکر نہیں ہو سکتی. تفصیل عرض کیا تھا اس کو. ہم نے دلیل عقلی و نقلی جو بھی آپ کہیں اس کو دلیلوں کے ساتھ ثابت کیا کہ حسن و قبح عقلی ہے, یعنی برہان کے ذریعے ہم نے ثابت کیا. اب اس کے اوپر جو نتائج مترتب ہیں ان سے ہم پھر بحث کر رہے ہیں. پہلا نتیجہ جو حسن و قبح عقلی پر مترتب تھا وہ یہ کہ خداوند متعال کبھی کسی فعل قبیح کو انجام نہیں دے سکتا, اور نہ ہی فعل قبیح کے انجام کا ارادہ کر سکتا ہے. آج دوسرا نتیجہ جو اس بحث پر مترتب ہے حسن و قبح کے اوپر وہ یہ ہے کہ خداوند متعال جو فعل انجام دیتا ہے وہ ہدف و غایت رکھتا ہے. اس کے اندر اب چونکہ اصل قاعدہ میں اختلاف ہے حسن و قبح عقلی کے اندر, لہذا اس کے جتنے بھی نتائج ہیں اس کے اندر بھی حتماً جو ہے وہ اختلاف ہوگا, تو لہذا اس قاعدے کے اندر بھی اختلاف پایا جاتا ہے. سوال یہ ہوا ہے کہ خداوند متعال جب ایک فعل کو انجام دیتا ہے, مثلاً اس نے انسان کو خلق کیا, اس خلقت میں کوئی غایت تھی, کوئی ہدف تھا یا نہ؟ خداوند متعال نے بدون ہدف و بدون غایت اس فعل کو انجام دیا, اس خلقت کو انجام دیا. اشاعرہ چونکہ حسن و قبح عقلی کے قائل نہیں ہیں لہذا ان کے نزدیک کوئی بھی چیز قبیح و حسن نہیں ہے جب تک کہ شاعر نہ کہے, تو طبیعی بات ہے کہ یہ قائل ہو جائیں گے کہ خداوند متعال جو ہے وہ غرض نہیں رکھتا, اس کا فعل جو ہے وہ غرض نہیں رکھتا. خوب, عدلیہ جو ہیں یعنی امامیہ, مکتب تشیع اور ان کے ساتھ معتزلہ, ان کا یہ نظریہ ہے کہ اصلاً ممکن نہیں ہے کہ خداوند متعال ایک فعل کو انجام دے اور وہ کسی ہدف و غایت سے خالی ہو. کیوں؟ فرماتے ہیں اس وجہ سے اگر کوئی فعل بغیر ہدف اور بغیر غرض کے انجام دیا جائے وہ عبث کہلاتا ہے, اور عبث قبیح ہے اور خداوند متعال سے قبیح صادر نہیں ہوتا. دیکھا آپ نے کس طریقے سے یہ حسن و قبح کے ساتھ مرتبط ہے. یہ تھا اختلاف کے جو بیان کرتے ہیں. خوب, ہم شاعرہ سے پوچھتے ہیں کہ آپ کیوں خداوند متعال کے فعل کے لیے غرض کے قائل نہیں ہو رہے, کیا مشکل ہے آپ کو؟ اشاعرہ جواب دیتے ہیں کہ بھائی آپ دیکھو کہ اگر کوئی انسان یا کوئی ذات فعل کو کسی غرض کی خاطر انجام دے, اس کا مطلب یہ ہے کہ وہ ذات اس غرض کے ذریعے اپنی ذات کو کامل کرنا چاہتی ہے. مثال دیتا ہوں اس کی. आप खाना खाते हैं, खाना खाने की क्या गरज है? मेरे अंदर जो एहसास है भूख का वो खत्म हो जाए। अब भूख का एहसास खत्म करना ये गरज है, और इंसान इस गरज के जरिए अपने अंदर जो नफ्स ईजाद हुआ है उसको कामिल कर, उसको खत्म करना चाहता है और अपने नफ्स को कामिल करना चाहता है। ये था मादी मिसाल। आप मदरसे में तशरीफ लेकर आए इल्म हासिल करने के लिए, क्यों? ताकि अपने अंदर जो जहल का एहसास करते हैं, अपने अंदर आप जो जहल का एहसास करते हैं, अपने अंदर जो नफ्स आप एहसास करते हैं कि मेरे अंदर है, उसको बरतरफ किया जाए। इसी तरीके से आप तमाम अफआल की तहलील करते जाएं कि जब भी कोई फेल अंजाम दिया जाए और उसकी कोई गरज व गायत हो, तो वो गरज व गायत जो है फाइल की तरफ पलटती है, यानी फाइल अपने अंदर के जो नफ्स पोशीदा है उसके अंदर, जो उसके अंदर कमी रह गई है, जिस नफ्स का एहसास कर रहा है उस नफ्स को खत्म करना चाहता है, यानी खुद मनफअत हासिल करना चाहता है, अपने नफ्स को कमाल तक पहुंचाना चाहता है। अशायरा कहते हैं, जब सूरत हाल यूं है कि हर फेल अगर गायत रखे तो गायत पलटती है फाइल की तरफ, यानी गायत रखना एक फेल का, यानी फाइल अपने अंदर मनफअत हासिल करना चाहता है। तो ये चीज तो खुदा के अंदर मुहाल है। खुदा तो कामिल अलल इतलाक है, खुदा तो गनी है मतलक है, खुदा तो मुतलकुल कमाल है। तो अगर आप कायल हो जाएं कि खुदा का फेल गरज रखता है, खुदा का फेल कोई हदफ रखता है, हदफ से मुराद यानी गरज ही है, कोई गरज या मनफअत रखता है, तो इसका मतलब है कि खुदा बंदे मुताल की जात में कोई नफ्स है ना, उस बिल्ला नफ्स लाजिम आएगा खुदा के अंदर, यानी खुदा उस मनफअत उस गरज की खातिर अपने जात को कामिल करना चाहता है, जो कि कायदा कुलिया यही है। जैसे कि मिसालें दी हैं आपको, आप मुतअद्दिद मिसालें बना सकते हैं इंसान की। तो बस कहते हैं क्योंकि गरज रखने वाला नजरिया खुदा के अंदर नक्स का मूजिब बनता है, खुदा को नाकिस बना देता है, खुदा को मोहताज बनाता है, बस हमें इनकार करना चाहिए इस बात का कि खुदा बंदे मुताल का फेल कोई गरज नहीं रखता। खुदावंद मुताल कोई फेल अगर इंजाम देता है तो किसी मनफअत की खातिर नहीं देता, इंजाम नहीं देता। खुदा का फेल होता है, इंजाम देता है, लेकिन उसमें कोई गरज और गायत और फायदा मनफअत नहीं होती। ये था अशायरा का नजरिया। जवाब क्या है इसको, अशायरा को दो जवाब देते हैं साहिबे किताब, एक बुरहाने अकली और एक दलीले नकली। पहले हम दलीले नकली को देख लेते हैं, फिर आते हैं बुरहाने अकली की तरफ। कहते हैं कि आपने कुरान को नहीं पढ़ा गोया कि अगर आप कह रहे हैं कि खुदा बंदे मुताल का फेल मनफअत गरज व गायत से खाली है, अगर तदब्बुर करें कुरान के अंदर तो वाजह तौर पर नजर आ रहा होता है कि खुदा बंदे मुताल का फेल गरज रखता है, फायदा रखता है, मनफअत है उसके अंदर, यानी मनफअत की खातिर जो है खुदा ने फेल अंजाम दिया है, एक गरज की खातिर जो है फेल को अंजाम दिया है। मसलन मातन में जो आयात जिक्र हुई हैं, एक जगह इरशाद होता है कि अफहसिबतुम अन्नमा खलकनाकुम अबसा, क्या तुम ये गुमान करते हो कि हमने तुमने ऐसे बेहदफ खल्क कर दिया है, तुम्हें अबस खल्क किया है, तुम्हारा कोई हदफ नहीं है, तुम्हारा कोई मनफात नहीं है, कोई हदफ नहीं रखते, कोई गायत नहीं रखते तुम अपनी। अब हमारी खिलकत फेले खुदा है और खुदा ये समझा रहा है इस्तेफा में इनकारी के साथ कि तुम्हारी खिलकत हदफ रखती है, अबस खल्क नहीं किया गया तुमको। وَأَنَّكُمْ إِلَيْنَا لَا تَرْجِعُونَ, اگر کیا تم یہ سمجھتے ہو کہ تم میری طرف پلٹ کر نہیں آؤ گے؟ بس یہاں سے بھی پتا چلا کہ خلقت انسان و خلقت جہان جو ہے وہ عبث نہیں ہے, عبث نہیں یعنی فائدہ رکھتی ہے, منفعت رکھتی ہے, غرض رکھتی ہے۔ دوسری آیت, وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, ہم میں نے جن و انس کو خلق نہیں کیا مگر عبادت کی خاطر۔ اس کا مطلب ہے کہ خلقت جن و انس غائب رکھتی ہے, ہدف رکھتی ہے, منفعت رکھتی ہے اپنے اندر۔ تو آپ کیسے کہہ رہے ہیں کہ خدا کا فعل جو ہے وہ بغیر ہدف اور بغیر غائب کے ہوتا ہے؟ یہاں تو وہ کہہ رہے ہیں کہ میں نے خلق ہی ایک ہدف کی خاطر کیا ہے اور وہ ہے عبادت۔ تیسری آیت جو یہاں ذکر کرتے ہیں وہ یہ کہ وما خلقنا السماء والارض وما بينهما باطلا ذلك ظن الذين كفروا فويل للذين كفروا من النار۔ فرماتے ہیں ہم نے جو زمین و آسمان اور اس کے درمیان جو چیزیں پائی جاتی ہیں ان کو باطل خلق نہیں کیا, اور یہ باطل ہونے کا جو گمان ہے یہ ان لوگوں کا ہے جو کفر کرتے ہیں, اور ان کے لیے جہنم کی سزا ہے۔ بس اگر ہم ان آیات کے اندر تدبر کرتے ہیں تو خود قرآن منہ بولتا ثبوت ہے اس بات کا کہ خدا نے جو فعل انجام دیا ہے اس کی کوئی ہدف و غایت ہے۔ تو آپ اشاعرہ کیسے آ کر قرآن کے مخالف نظریہ دے رہے ہیں؟ بس ایک دلیل یہ ہوگی, نہ ابھی بحث کروں گا اس کے اوپر, ابھی میں اس کو بیان کر دوں, ابھی بحث کر لیے گا۔ جی 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 جن کو جو خلط ہوا ہے وہ عرض کرتا ہوں جا کر, میں نے شروع میں مثال دی تھی لیکن تبیین نہیں کیا تھا اس کو, ابھی یہ برہان میں بیان کر دوں تو ان کی جو خلط کا منشا ہے, غلطی کا جو منشا ہے ان کا, وہ عرض کرتا ہوں آپ سے۔ میں یہی مطلب ہے جو جس کی طرف آپ نے اشارہ کیا ہے۔ یہ تھا برہان نقلی, دلیل نقلی۔ دلیل عقلی بھی آسان سی ہے, کیونکہ عرض کیا ابتدائی درس میں کہ قاعدہ حسن و قبح عقلی کو ثابت کرنے کے بعد اہم نتائج اس کے پڑھ رہے ہیں, ثمرات جو اس پر مترتب ہوتے ہیں ان کو پڑھ رہے ہیں۔ اس کا ایک ثمرہ کیا ہے کہ خدا مند متعال کا فعل غرض و غایت سے خالی نہیں ہو سکتا۔ برہان عقلی بھی ہمارا یہی ہے کہ اگر خدا مند متعال کا فعل غایت و ہدف سے خالی ہو تو اس فعل کو عبث کہا جاتا ہے۔ عبث کا معنی یہ کرتے ہیں ایسا فعل انجام دینا جو کوئی غرض عقلانی نہ رکھتا ہو, کوئی ہدف نہ رکھتا ہو, اس کو عبث کہتے ہیں۔ اور خداوند عبث چونکہ قبیح ہے اور قبیح حکیم انجام نہیں دیتا, یہ قاعدہ حسن و قبح عقلی سے استفادہ کر کے, چونکہ قبیح ہے, عقل در کرتی ہے کہ فعل عبث قبیح ہے, بس ہماری عقل یہ حکم لگاتی ہے کہ جو حکیم ہو وہ کبھی عبث فعل کو انجام نہیں دیتا, وہ کبھی فعل کو انجام نہیں دیتا۔ ہم نے اس بات کیا, یعنی حکمت, خدا حکیم ہے۔ جی جی محتاج نہیں ہے اس میں, ابھی تبیین کر رہا ہوں اس کو۔ یہاں تک ہمارے برہان ختم ہو گئے, ابھی آتے ہیں اس بات کی طرف۔ خوب, اب کوئی بندہ آگے یہ سوال کرے کہ اگر قرآن اتنا واضح و صریح ہے اس بات میں کہ خدا کا فعل ہدف رکھتا ہے تو پھر اشاعرہ وہ بھی تو قرآن پڑھتے تھے, تو ان کو کیا مشکل پیش آئی کہ انہوں نے اس نظریے کو اختیار کیا؟ उनकी मुश्किल ये थी कि इन्होंने ये तफकीक नहीं कर सके, जुदाई नहीं कर सके दो मसलों के अंदर। कौन से दो मसले? वो ये है कि बाज औकात इंसान फेल को अंजाम देता है एक गरज व हदफ की खातिर, और वो गरज व हदफ इंसान की जात के लिए होता है, यानी वो फाइल की मनफअत पर रहता है, यानी अपने अंदर एक नक्स को पाता है, उस नक्स को बरतरफ करने के लिए फेल को अंजाम देता है। इसको कहते हैं कि यहां मनफअत या गरज फाइल की तरफ पलट रही है, यानी फाइल मोहताज है, फेल को अंजाम देने वाला मोहताज है उस गरज और गायत का। जैसे मुख्तलिफ मिसालें दी हैं, आप स्कूल में जाते हैं, क्यों जाते हैं? इल्म हासिल करें। क्यों इल्म हासिल करें? हदफ क्या है आपका? जहल बरतरफ हो। किसका? आपका अपना। बस मनफत पलट कर आ गया आपकी तरफ। बाज औकात यूं होता है, लेकिन बाज मनफतें ऐसी हैं, बाज अगराज ऐसी हैं कि जो फाइल की तरफ नहीं पलटती, वो खुद फेल के अंदर मौजूद होती हैं। मसलन उसकी सादी सी मिसाल मैं आपको समझाना चाहूं। अभी जैसे मैंने इल्म की मिसाल दी है, मसलन आप इस मुबासे में तशरीफ लाए हैं क्यों? ताकि अकायद हासिल कर सकें और अपने अंदर जो नक्स है उसको बरतरफ कर दें। यहां पर जो गरज पाई जाती है वो गरज आपकी अपनी जात की तरफ पलट रही है, लेकिन मैं जो यहां पर इल्म कलाम तदरीस कर रहा हूं, बयान कर रहा हूं, मतालिब को क्यों बयान कर रहा हूं? आया मेरे अंदर से नक्स बरतरफ हो जाए, मैं तो पहले से मतालिब हल कर चुका हूं। दुरुस्त है, मनफत मेरी तरफ नहीं पलट रही है। फर्ज ऐसी मिसाल करें, वाहिला खुद मुदर्रिस के अंदर भी मनफत ऐसे हो सकती हैं जो अपनी तरफ पलट रही हैं उसके। मतलब तदरीस कर रहा है ताकि मुझे मलका हासिल हो जाए, तदरीस हासिल कर रहा है ताकि मसलन क्या है, मेरा बयान अच्छा हो जाए, तदरीस कर रहा है ताकि मसलन मुख्तलिफ अपनी, मैं उसकी बात नहीं कर रहा। ऐसी मिसाल, ऐसी सूरत जहन के अंदर लेके आओ, हैं ऐसी सूरतें जैसे इमाम है मसलन, आप ऐसी सूरत को तसव्वुर करें कि जहां पर मुअल्लिम मुदर्रिस तदरीस कर रहा होता है इसलिए ताकि अपने शागिर्दों के अंदर जो जहल है उसको बरतरफ करे, वो खुद मोहताज नहीं है इसका, तालीम तअल्लुम का। बस ये जो तदरीस की जो मनफअत है, ये मनफअत मुदर्रिस की तरफ पलट रही है या जो शागिर्द है उसकी तरफ पलट रही है? शागिर्द की तरफ पलट रही है। बस अशाइरा ने इन दो किस्म की अगराज व मनफअत के दरमियान तफकीक नहीं की है। उन्होंने समझा जहां जो फेल भी गायत रखता हो वो गायत हमेशा फाइल की तरफ पलटती है, यानी अगर फेल हदफदार हो जाए, फेल अगर गायत मंद हो जाए, मनफअतदार हो जाए, यानी मनफत रख ले, तो इसका मतलब यह है कि फाइल की तरफ यह मनफत पलट रही है, फाइल मोहताज है उस मनफत का, वो खुद अपने नफ्स को कामिल करना चाहता है उसके साथ। लेकिन हमारी ही जिंदगी में ऐसी मनफअतें अफआल के अंदर मौजूद हैं जो खुद फाइल की तरफ नहीं पलटती बल्कि उसके फेल के अंदर मौजूद होती हैं। बता दो, ये फेल की बात इसलिए कह रहा हूं क्योंकि खुदा बंदे मुताल में जब हम बहस करेंगे जाकर, तो खुदा ने जो हमें बनाया हम उसके फेल हैं, हम अफआले इलाही में से हैं, यानी उसका हमें खल्क कर देना है, हम फेल इलाही है। मालूस में आकर कौन मफूल है, लेकिन मफूल फेल एक ही चीज है यहां पर, यानी दो चीजें नहीं है। ऐसा नहीं है कि फेल अलग हो और मफूल अलग हो, आप ही मफूल हैं, आप ही फेल हैं खुदा का। ना आप ये मतलब आप कहते हैं कि मैं मफूल हूं, फेल कोई और है, आपका वजूद में आ जाना फेल इलाही है और इल्लत की नस्बत आप मालूल हैं, यानी दो चीज नहीं है, एक चीज है। बस इस मिसाल के जरिए, और भी बहुत सारी आप मिसालें खुद बना सकते हैं, अपनी जिंदगी में थोड़ा सा तकब्बो, थोड़ी सी तफक्कुर करें तो आपको खुद समझ में आ जाएगा कि ऐसा नहीं है कि जो भी फेल गरज रखता हो वो हमेशा काम करने वाले की तरफ पलटे, फाइल मोहताज हो उसका ना। बाज़ुकात ऐसा होता है कि फेल को अंजाम देता है एक गरज की खातिर, लेकिन वो गरज उसकी अपनी नहीं होती, अपने लिए नहीं होती, किसी दूसरे के लिए होती है। तो हम खुदावंद मुतआल के मोरिन में भी इसके कायल हैं कि खुदावंद मुतआल के बारे में अगर कोई ये नजरिया इख्तियार करे कि खुदावंद मुतआल ने इस जहान को खल्क इसलिए किया ताकि अपने अंदर कोई नक्शा वो हासिल करे, कोई कमाल रह गया था उसको हासिल करे, कोई मनफअत को हासिल करना चाहता था खुदा, तो फिर इसको तो हम भी बातिल मानते हैं अगर कोई इस तरीके से तफसीर करे आकर। हम इस तरीके से कायल हैं कि खुदावंदे मुताल फेल को अंजाम देता है, लेकिन उसकी मनफअत खुद उस फेल के लिए जरूरी होती है, उसके अंदर पाई जाती है। यानी खुद जैसा कि हमने कुरान के अंदर अभी पढ़ा है कि खुदावंदे मुताल फरमाता है कि मा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, मैंने जिन्नो इंस को खल्क किस लिए किया, ताकि वो इबादत करें। और इबादत खुद इबादत क्या हदफ रखती है कि जो आबिद है उस वो कमाल तक पहुंचे। इबादत का हदफ यही होता है, इबादत का हदफ ये थोड़ा होता है कि हम इबादत करके खुदा को किसी कमाल तक पहुंचाना चाहते हैं। इबादत का हदफ क्या होता है, हम इबादत इसलिए करते हैं ताकि हम जो नफ्स रखते हैं वो बरतरफ हो जाए हमारा। बस खुदावंद मुताल के अफआल गरज रखते हैं, उनमें मनफअत मौजूद है, लेकिन वो गरज मुतअल्लक है किसके, फेल के न के फाइल के। मुश्किल तब पेश आती कि जब फाइल की तरफ पलटती, हालांकि ये फेल की तरफ पलट रही है। बस खुदा ने जितना भी फेल अंजाम दिया है इंसान को कमाल तक पहुंचाने के लिए अंजाम दिया है, न कि अपने आप को। बात वाजह हो गई है। बस अशायरा को ये मुश्किल पेश आई है। असल में जब गरज का मफहूम ही उनको समझ ना आ रहा हो, फिर तावील करना पड़ता है ना। यहां पर तावील करते हैं। अब हम ये आकर हमने तहकीक की है, बाद में हुकमा ने तहकीक की है, जिन्हें ये फलासफा ने कई जगह पे मुतकल्लमीन की मदद की है। ये फलासफा ने आकर ये बयान किया था कि गरज दो किस्म की होती है, एक गरज वो है कि जो फाइल की तरफ पलटती है, गरज वो है जो फेल की तरफ पलटती है। अशायरा तो अकल गिरा नहीं थे फलसफियों की तरह, मुतजिला की तरह, उनको ये बातें नहीं समझ में आती। उन्होंने फकर अपनी जिंदगियों में देखा हुआ था कि हम अक्सर जो फेल अंजाम देते हैं गरज की खातिर से, गरज हमारी तरफ ही होती है, यानी जो भी गरज रखता है वो नफ्स को कामिल पहुंचाने, कामिल करने के लिए। मैं इल्म पढ़ रहा हूं ताकि अपने आप को कामिल करूं, मैं मसलन गजा खा रहा हूं ताकि अपने ना बदन को जब वो कामिल कर सकूं। इसके हमारी जो अफआल है वो भरे हुए हैं ऐसी अगराज के साथ जो हमारी जात को नफा पहुंचाते हैं। वो अफआल की तरफ दिक्कत ही नहीं होती है हमारी कि जो क्या है दूसरों की नफा पहुंचाने के लिए होती है, उसमें अपनी जात जिक्र नहीं होती।
तो
ना उसमें खुद खारिज में आ जाना कमाल है। जैसे हम हम्द करते हैं खुदावंदे मुताल की बात दुआओं के अंदर कि खुदावंदे मुताल तेरी हम्द है कि तूने मुझे नाबूदी से बुद्धि की तरफ लेकर आया, मैं पहले कुछ नहीं था फिर मुझे कुछ बनाया। इस पर हम्द करते हैं हम ने मसलन दुआ पढ़े। हमारा इस कायनात के अंदर खल्क हो जाना एक कमाल है। अब वजूद खुद कमाल है, फलसफे में साबित है वजूद यानी कमाल, जो वजूद नहीं रखता वो कमाल नहीं है। फलसफा आप हिकमत सदराई देख लें या मशा को देख लें, वो आकर तहकीकी तौर पर साबित करते हैं वजूद मुसावी है कमाल के, यानी वजूद कमाल है।
अगर ये कमाल है, तो फिर बाद में जो आयात अहादीस में आता है कि इंसान कमाल की तरफ जाए,
हाँ,
तो वो
ये
कमाल
है कि
कैसे हो?
कमालात जो हैं इंसान की नस्बत तशकीकी हैं, यानी एक कमाल तो उसने हासिल कर लिया खुद यहां पर मुतहक्किक होने की सूरत में, उसका वजूद खुद कमाल है, लेकिन ये ऐसा वजूद है कि जिसने अभी मजीद कमालात को और हासिल करना है, अभी इक्तफा नहीं करना फकत कि वो खारिज में आ गया बस काफी है चूंकि कमाल हासिल कर लिया है, अभी इसने मदारिस तय करने हैं।
अगर उस शख्स ने मदारिस तय ना किए, काफी की हालत में खुद की हालत मर गया, तो क्या वाकई उस महीने की कमाल की सूरत में था? बदबख्त है वो जिसे
ना,
मदारिस तय
तकवीनी
करना
तौर पे
चाहिए।
कामिल था वो, अभी बहस करेंगे हम शरूर शरूर की बात में जाकर, तशरीई तौर पे हम कहते हैं कि वो बदबख्त था, तशरीई तौर पर कहते हैं कि ये जहन्नम में जाएगा, दुरुस्त है, लेकिन तकवीनी तौर पे अगर आप देखें खुद उसके वजूद को मद्देनजर, वजूद तो कमाल था उसका, दुरुस्त है, ये एक थोड़ी सी बहस है, दिक्कत तलब है कि बाद में आहिस्ता आहिस्ता ये बात समझ में आएगी, तशरीई और तकवीनी को किस तरीके से जुदा करना है, और तकवीनी के मतलब बाज़ औक़ात उराफ़ा कहते हैं कि शैतान का वजूद कमाल है, तो जो उरफा के मुखालिफ हैं, इरफान के मुखालिफ हैं, वो जनाब इसी जुमले को लेकर देखा ये शरीयत के मुखालिफ लोग हैं, जिसको मरदूद किया खुदा ने, जिसको तर्द किया खुदा ने, जिस पर लानत भेजी खुदा ने, उसको ये कहते हैं कि ये तो कमाल है बाबा, ये जो तुम मिसालें दे रहे हो कि खुदा ने तर्द किया, खुदा ने निकाल दिया, खुदा ने लानत की उसके ऊपर, ये उसके अफआल के नतीजे में किया है, लेकिन अगर आप शैतानियत को मद्देनजर ना रखें फकत वजूद को मद्देनजर रखें, तो इस वजूद को खुदा ने तो खल्क किया है, तो खुदा कमाल के अलावा कोई चीज खल्क कर सकता है? नहीं कर सकता। हां, उसने जो है अपने वजूद से गलत इस्तेफादा किया है, बस हम तशरीई तौर पर उसको कहेंगे ये जहन्नमी है, और इस तरीके से वाइला कमाल। बहरहाल एक अमीर और दकीक बहसे हैं कि इंशाल्लाह आहिस्ता आहिस्ता अगर अकली उलूम में आगे गए तो मतलब वाजे होंगे इसमें आकर, बात वाजे है, मतलब देखते हैं। अकूलो, इबारत के साथ पढ़ लेते हैं जो कि मैंने वजाहत कर दी है काफी। काला अर्राबे, चौथा मसला जो यहां पर जिक्र करते हैं कि अन्ना फी अन्नहु तआला यफअलु लिगरज़िन, खुदा बंदे मुतआल फ़िल को किसी गरज की खातिर अंजाम देता है। दलील क्या है आपकी? ले दलालतिल कुरआन अलैहि, चूंकि कुरआन इस बात पर दलालत कर रहा है। दूसरी दलील क्या है आपकी? वस्तिल्ज़ाम नफी यही अलअबसा, अगर हम नफी कर दें कि खुदा बंदे मुतआल का फ़िल गरज नहीं रखता, तो ये लाजिम है कि हम उसको अबस करार दे दें, वह हुआ कबीहुन, और वो कभी है यानी खुदा बंदे मुतआल अबस फ़िल को अंजाम नहीं देता। अगूलो, ज़हबत अल अशाइरा इला अन्नहु तआला ला यफअलु लिगरज़िन, अशाइरा का नजरिया यह है कि खुदा बंदे मुतआल का फेल गरज से खाली है, गरज की खातिर फेल को अंजाम नहीं देता खुदा। वा इल्ला, अगर कायल हो जाए कि खुदा किसी गरज की खातिर फेल को अंजाम देता है, लकाना नाकिसा, खुदा बंदे मुतआल नाकिस हो जाएगा, मुस्तकमिलन बेजालिकल कमाल, तो हमें यह मानना पड़ेगा कि खुदा उस गरज के जरिए अपने आप को कामिल करना चाहता है, और ये मुहाल है क्योंकि हम खुदा को गनी मुतलक साबित कर चुके हैं, खुदा को कामिल मुतलकुल कमाल साबित कर चुके हैं, गनी साबित कर चुके हैं, तो लिहाजा खुदा का फिल गरज नहीं रख सकता। गरज के गरज, ये फाइल की तरफ पलटा रहे हैं आकर। وقالت المعتزلة أن أفعال الله أن أفعال الله معللة بالأغراض، معتزلہ کا عقیدہ یہ ہے کہ خدا بندہ متعال کے افعال اغراض سے معلل ہیں، یعنی کیا مراد، یعنی اغراض رکھتے ہیں، افعال غرض سے غرض رکھتے ہیں، یعنی خدا بندہ متعال کے بارے میں، فعل کے بارے میں ہم پوچھ سکتے ہیں کہ خدا بندہ متعال کا فعل غرض رکھتا ہے، ہم کہتے ہیں ہاں رکھتا ہے، معللتن بالاغراض سے یہ مراد ہے۔ وَإِلَّا، اگر قائل ہو جائیں کہ خدا کا فعل غرض نہیں رکھتا، لکھانا عابسا، تو وہ فعل عبس کہلائے گا، تعال اللہ عنہ، اور خدا اس سے بلندر ہے۔ وَهُوَ مَذْهَبُنَا الْإِمَامِيَّةِ، اور یہی کیا ہے، ہمارا امامیہ کا عقیدہ ہے۔ وَهُوَ الْحَقُّ، اور یہی حقیقت ہے، لِوَجْهَيْن، دو دلیلوں کی بنیاد پر، نقلی و عقلی۔ اما النقلی فدلالت القرآن علیہ ظاہرتن، قرآن ظاہر ہے, واضح ہے اس پر دلالت کرنے کے لیے, کقول ہی تعالی, جس طرح کے تمام آیات میں نے پڑھ دی ہیں, دوبارہ اس کو پڑھنے کی ضرورت نہیں ہے. وَأَمَّا الْعَقْلِ, عقلی دلیل کیا ہے؟ فَهُوَ إِنَّهُ لَوْلَا ذَلِكَ لَزِمَ أَن يَكُونَ عَابِثًا, اگر خداوند متعال کا فعل غرض سے خالی ہو جائے تو خدا اگر اس قسم کے فعل کو انجام دے گا تو لازم یہ آئے گا کہ ان یکون عابسا, تو خداوند متعال کون ہے؟ عبس کام انجام دینے والا ہے. واللازم باطل, خدا عبس انجام نہیں دیتا. فالملزوم مثلو, بس خدا کا فعل غرض سے خالی نہیں ہے, ملزوم بھی باطل ہے. اما بیان اللزوم فظاہر, کہ ابس کو خدا انجام نہیں دیتا, یہ بات واضح ہے لزوم. یعنی افعال کا ابس ہونا یہ واضح ہے. کیوں؟ کیونکہ ہم ابس کی تعریف کیا کرتے ہیں کہ ایسا فعل کے جس کے اندر کوئی ہدف و غرض و غایت نہ ہو, اس کو ہم عبث کہتے ہیں. پس ایسا فعل کے جو غرض و غایت سے خالی ہو اس کو عبث کہنا, کہتے ہیں یہ تو واضح ہے, اس کے اوپر تو کوئی دلیل لانے کی ضرورت نہیں ہے, ہر انسان اس کو در کر لیتا ہے. اما بطلان اللازم, لیکن یہ جو آپ نے کہا کہ خدا جو ہے وہ عبث کو انجام نہیں دے سکتا, یہ جو آپ نے کہا کیسے کہا؟ کہتے ہیں فل ان العبس قبیح, چونکہ عبس قبیح ہے. والقبیح لا یتعاطاہ الحکیم, اور قبیح فعل کو حکیم ذات انجام نہیں دے سکتی. دینا بطلان لازم نہیں دے سکتا, یعنی لازم کیا تھا؟ پیچھے عبارت دیکھیں دوبارہ, کہتے ہیں کہ اگر خدا کا فعل خالی از غرض ہو, یہ ملزوم ہے, اس کا لازم کیا ہوگا؟ کہ خدا عابس کہلائے, یہ لازم ہو گیا. ہم نے کہا کہ لازم باطل ہے, یعنی کیا مراد باطل ہے؟ عابس ہونا باطل ہے, خدا عابس نہیں ہے, تو ملزوم بھی باطل ہو جائے گا. کیا ہے ملزوم؟ کہ خدا کا فعل غرض خالی نہیں ہے, خدا غرض رکھتا ہے, یعنی فعل اس کا غرض رکھتا ہے. تو یہاں بطلان اللازم کی جو ہے وہ بات ہو رہی ہے. خب یہاں تک تو دلیلیں بیان کر کے مطلب واضح ہو گیا. اب اگر کہتے ہیں وَأَمَّا قَوْلُهُمْ, یہ جو اشاعرہ نے کہا لَوْ كَانَ فَائِلًا لِغَرَزٍ لَكَانَ مُسْتَكْمِلًا بِذَالِكَ, یہ جو انہوں نے کہا یہ بات کس حد تک ٹھیک ہے کہ اگر کوئی فعل انجام دے غرض کی خاطر تو وہ اپنے آپ کو استکمال تک پہنچانا چاہتا ہے. کہتے ہیں فَإِنَّمَا يَلْزَمُ الْاِسْتِكْمَالِ اِنْ لَوْ كَانَ الْغَرَزُ عَائِدًا إِلَيْهِ, کہتے ہیں کہ استکمال اس صورت میں فرض ہوتا ہے, اس صورت میں لازم آتا ہے کہ جب غرض فائل کی طرف پلٹ رہی ہو, عائدًا الیہ, فائل کی طرف پلٹ رہی ہو. لَكِنَّهُ لَيْسَ كَذَلِكَ, لیکن خداوند متعال کے مورد میں ایسا نہیں ہے. بَلْ هُوَ عَائِدٌ, بلکہ وہ غرض پلٹ رہی ہے. اِمَّا لِمَنْفَعَتِ الْعَابِدِ, یا تو عابد کو فائدہ پہنچ رہا ہے اس فعل کی وجہ سے, او لقتضاء نظام الوجود, یا اس کائنات کا, اس نظام الوجود کا اقتضاء یہ ہے کہ خدا اس قسم کا فعل انجام دے. وذالک لا یلزم منہ للاستکمال, اور یہ چیزیں جو ہیں وہ خدا کو استکمال کی طرف نہیں لے کر جاتی ہیں کہ خدا نے کامل ہونے کی وجہ سے اس قسم کے فعل کو انجام دیا. نظام الوجود کا میں نے فقط آپ کا بیان کیا اس میں, ہاں ہاں اس میں اس کو انہوں نے دو کر دیا. آپ یعنی خود انسان سے مربوط ہے, ابھی مثلا خدا نے انسان کے علاوہ بھی تو اشیاء خلق کی ہیں, اب وہاں بھی یہ سوال ہو سکتا ہے خدا نے مثلا درخت کیوں خلق کیا, خدا نے دیوار کی مثلا یہ اینٹیں کیوں خلق کی, مثلا ایسا مواد کیوں خلق کیا کہ جس سے یہ چیزیں بنتی ہیں, تو ہم کہیں گے کہ یہ نظام الوجود کا اقتضا ہے. خدا نے جو کائنات خلقی ہے اور اس کو نظام اسباب و مسببات قرار دیا ہے, اس کا لازمہ یہ ہے کہ اس طریقے سے خدا فعل کو انجام دے. یہ ایک مطلب تھا جو تمام ہو گیا, یہ چونکہ مطلب تھوڑا ہے یہ ہماری فصل ختم ہو جائے گی, اس کو تمام کرتے ہیں. آگے بات یہ آتی ہے کہ یہ جو آپ نے غرض غرض کی بات کر رہے ہیں کہ خدا کا فعل غرض سے خالی نہیں ہے, غرض دو قسم کی ہو سکتی ہے. ایک مرتبہ انسان غرض رکھتا ہے نفع پہنچانے کا, ایک مرتبہ انسان غرض رکھتا ہے نقصان پہنچانے کا. ہے دونوں غرض لیکن دونوں میں فرق ہے. تو آپ نے جو یہ کہا ہے کہ خداوند متعال کا فعل غرض سے خالی نہیں ہے, تو یہاں کون سی غرض ہے؟ آیا غرض منفعت والی یا غرض ضرر والی بھی شامل ہو سکتی ہے؟ تو حسن و قبح عقلی کو مد نظر رکھتے ہوئے نتیجہ کیا نکلے گا کہ ضرر والی من غرض جو ہے, ضرر پہنچانا کبھی ہے اور خدا کبھی کبھی فعل انجام نہیں دیتا. بس خدا کے افعال غرض رکھتے ہیں یعنی منفعت پہنچانا آپ تک, ضرر نہیں منفعت پہنچانا آپ تک, یہ مراد ہے ہماری. نہ غرض کو ختم تو نہیں کیا ہم نے, ہم نے غرض کو ثابت کیا ہے, غرض کو ثابت کیا ہے. اب غرض کی دو قسمیں بن رہی ہیں, ٹھیک ہے, اس میں منفعت میں اضافہ کرتا رہا ہوں بیچ میں تاکہ مطلب جو ہے وہ واضح ہو جائے. تو ابھی یہ یہاں پر آ کر واضح کر رہے ہیں کہ یہاں غرض سے مراد منفعت ہے نہ کہ ضرر. قال وليس الغرض الاضرار لقبحه, فرماتے ہیں کہ غرض سے مراد یہاں اضرار و ضرر پہنچانا نہیں ہے. کیوں؟ لقبحه, کیونکہ یہ قبیح ہے. بل نفع, بلکہ یہاں غرض سے مراد کون سی ہے؟ نفع والی ہے. اقولو, شارح فرماتے ہیں لما ثبت ان فعله تعالى معلل بالغرض, جب یہ ہم نے دلیل سے ثابت کر دیا کہ خداوند متعال کا فعل جو ہے وہ غرض رکھتا ہے, وان الغرض عائد الى غيره, اور غرض بھی غیر کی طرف پلٹ رہی ہے نہ کہ خدا کی طرف, فليس الغرض حينئذ اضرار ذلك الغير, خدا یہ نہیں چاہتا کہ مثلا دوسرے کو ضرر پہنچائے, مخلوق کو ضرر پہنچائے, یہ نہیں چاہتا. کیوں؟ لِأَنَّ ذَلِكَ قَبِيحٌ عِنْدَ الْعُقَلَاءِ, کیونکہ یہ چیز قبیح ہے کہ ایک چیز کو آپ ضرر پہنچائیں. کمن قدم الى غیره طعاما مسموما, جیسے ایک انسان جا کر ایک بندے کو کھانا کھلاتا ہے لیکن اس کھانے میں ضرر پہنچا دیتا ہے. اب وہ کیا ہے, کھانا تو کھلا رہا ہے اس کو اور غرض بھی رکھتا ہے کھانا کھلانے کی, لیکن کھانے کی غرض کیا ہے کہ اس کو زہر دے, یرید بہی قتلہ, اور اس کے ذریعے وہ اس کو قتل کرنا چاہتا ہے. فَإِذَا لَمْ يَكُنِ الْغَرَضُ اِزْرَارًا, پس کہتے ہیں کہ جب غرض اضرار والی نہیں ہے, ضرر پہنچانے والی نہیں ہے, تَعَيَّنَ أَنْ يَكُونَ نَفْعًا, اس کا مطلب ہے غرض نفع والی مراد ہے. کوئی غرض دو قسم کی ہیں, یا ضرر پہنچانا ہے یا نفع پہنچانا ہے, اس کے علاوہ تو غرض ہو ہی نہیں سکتی کوئی. بس جب ضرر ہونا کبھی ہے اور باطل ہے تو دوسری صورت خود بخود ثابت ہو جاتی ہے کہ یہاں جو غرض سے مراد ہے وہ غرض نفع والی ہے, اور وہول مطلوب, اور اسی بات کو ہم ثابت کرنا چاہتے تھے. السلام علیکم ورحمۃ اللہ.